प्रभु यीशुले मत्ती 12 34 पदमा मूर्खका शब्दहरूको बारेमा चर्चा गर्नुहुँदाखेरि उहाँले यसको सम्बन्ध चाहिँ हृदयसँग भएको कुरा प्रष्ट बताउनु भएको छ। मत्ती 12 34 पददेखि, हे बिखालु साँपका सन्तान हो, तिमीहरू खराब भएर कसरी असल कुराहरू बोल्न सक्छन्? किनकि हृदयको भरपुरीबाट नै मुखले बोल्दछ। असल मानिसले हृदयको असल ढुकुटीबाट असल कुराहरू निकाल्छ, र दुष्ट मानिसले दुष्ट ढुकुटीबाट दुष्ट कुराहरू निकाल्छ। तर म तिमीहरूलाई भन्दछु, हरेक व्यक्तिको कुरा जो मानिसहरूले बोल्लान् न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनेछन्। किनभने तिमी आफ्नै वचनहरूद्वारा धर्मी ठहरिनेछ र आफ्नै वचनहरूद्वारा दोषी ठहरिनेछ। हाम्रो मुखबाट निस्किने शब्दहरूलाई चाहिँ हामी एउटा फल अथवा बोटको फलहरूसँग तुलना गर्न सक्छौँ, अनि हाम्रो हृदयलाई चाहिँ त्यो बोटको जरा भनेर हामीले चाहिँ सोच्न सकिन्छ। अनि कसैको यदि मुखको समस्या छ भने, बोलीमा समस्या छ भने, उसको खास समस्या चाहिँ हृदयको हो, जराको समस्या भएर फलमा समस्या आएको हो। गलत बोल्ने व्यक्तिले चाहिँ उसको आफ्नो हृदय कति गलत छ भनेर देखाइरहेको छ। हाम्रो शब्दले चाहिँ हृदयको अवस्था एकदमै प्रकट गर्दछ। याकूबको पत्र नयाँ नियमको हितोपदेशले चाहिँ यसबारेमा धेरै चेतावनीहरू दिन्छ। हितोपदेश के अरे याकूबको 3 अध्यायको अति धेरै पदहरू, 1-12 पदहरू नै वास्तवमा यही बोलीको बारेमा, जिब्रोको बारेमा प्रायः चेतावनी रूपमा छ। त्यहाँ मान्छेको जिब्रोलाई चाहिँ त्यहाँ एउटा जङ्गली घोडा जस्तै सँग तुलना गरेको छ, बसमा ल्याइनु पर्ने। जङ्गली घोडा त्यत्तिकै चढ्न सकिँदैन, त्यसलाई चाहिँ समातेर राख्नुपर्छ, लगाम लगाइनुपर्छ, त्यत्तिकै छोड्नु हुँदैन, विनाश ल्याउँछ। अनि त्यस्तै हाम्रो जिब्रो पनि परमेश्वरको सहायताले चाहिँ एकदम बसमा आएर उहाँको महिमाको लागि, अरूको भलाइको लागि प्रयोग होस् भनेर हामीलाई दिनुभएको छ। अनि यो शब्दको प्रयोगको सम्बन्धमा विचार गर्दाखेरि शब्दहरू एकदम महत्त्वपूर्ण छन्। तपाईँले आज फोनमा कुरा गर्नुभयो, कोही मोबाइलमा 3 मिनट कुरा गर्नुभयो, धेरै भन्न सकिन्छ 3 मिनटमा। ढिलो बोल्नेले 450 शब्दहरू अनुमान गरेको छ, छिटो बोल्नेले 750 शब्दहरू। दिनमा अब कति शब्दहरू बोलिन्छ होला, महत्त्वपूर्ण छन् शब्दहरू, ज्यादै शक्तिशाली पनि हुन्छन्। यसले मित्रता बनाउन सक्छ, मित्रतालाई भङ्ग गर्न सक्छ, कसैलाई आँसु उठाउन सक्छ, अर्कोलाई रोइदिन सक्छ, आँसु झार्न सक्छ। यसले ठुलो मद्दत गर्न पनि सक्छ, ठुलो हानि पनि पुर्याउन सक्छ, चोट पार्न सक्छ, निको पार्न पनि सक्छ। हाम्रो मुख शब्दहरू त्यसैले धेरै महत्त्वपूर्ण छन् यसको प्रयोग। पहिला चाहिँ हामी त्यसैले शब्दका गलत प्रयोगको विषयमा चाहिँ हामी अध्ययन गर्न लागिरहेका छौँ। सर्वप्रथम चाहिँ झुटो बोली, हितोपदेश 6 अध्यायमा हामी पढ्छौँ। हितोपदेश 6 अध्याय झुटो बोली सामान्य छ समाजमा। प्रभुलाई नचिन अगाडि समय मध्ये कतिजनाले गवाई दिन सक्छ, मलाई एकदम सामान्य थियो, मलाई पनि झुटो बोल्नु त निकै अनुकूल पर्यो, झुट बोल्दिने, केही लुकाउनु पर्यो, झुट बोल्दिने, सानो चिजमा पनि स्वार्थले, डरले, कुनै नराम्रो उद्देश्यले आफ्नो पाप लुकाउन, अर्कालाई चोट पुर्याउन, फाइदाको लागि यसरी हामी झुट बोल्नु केही न केही थियो। तर परमेश्वरको जन हो भने बदली हुनुपर्ने हो, बदली भएको छ। हितोपदेश 6 अध्यायको 16-17 पदमा हामी पढ्छौँ परमेश्वरलाई घृणित कुराहरू। 16-देखि पढौँ, यी 6 वटा कुरा परमप्रभुले घृणा गर्नुहुन्छ। 7 वटा छन् जो उहाँका निम्ति घृणित छन्। एकदम तयार पार्दैछु 16 पदले, एकदम परमेश्वरलाई मन नपर्ने कुरा म बताउन लागिरहेछु है भन्दै चाहिँ 16 पद त्यति भन्दैछ। अब 17 पदमा सूची सुरु हुन्छ, घमण्डी आँखा, झुट बोल्ने जिब्रो। हाम्रो विषय झुट भएकोले त्यही सूचीमा रोक्छौँ, झुट बोल्ने जिब्रो। 12 अध्यायमा पनि जाउँ, 12-22 परमेश्वर सामु भयङ्कर खराबी हो भन्ने कुरा यहाँ देख्दैछौँ। 12-22मा झुट बोल्ने ओठहरू परमप्रभुका निम्ति घृणित हुन् तर सच्चाईसँग व्यवहार गर्नेहरू उहाँका आनन्द हुन्। हनानिया र सफिरा भन्ने नयाँ नियमका दुईजना विश्वासीहरू जहाँसम्म मलाई थाहा छ उनीहरूले झुट बोले, आफू दामी छौ भनेर देखाउनलाई, आफ्नो कपट लुकाउनलाई, अनि परमेश्वरले प्रहार गर्नुभयो, उहाँको लागि घृणित हो। उहाँले मण्डलीको सुरुमा यो गर्नुभयो र अहिले गर्नुभएको छैन भन्दैमा चाहिँ उहाँले चाहिँ यो झुट चाहिँ अब चाहिँ सानो ठान्नु भयो थाल्नु भयो भन्ने होइन, उहाँले देखाइसक्नु भयो म यो कति घृणा गर्छु, हेर नबिर्स हनानिया र सफिरा आयु नपुगी मरे। फेरि पाँच अध्याय त्यो चाहिँ हामी पल्टाउँदैनौँ। प्रभु येशूले चाहिँ शैतानलाई चाहिँ ऊ झुटको बाबु हो भन्नुभयो, अर्थात् कहाँबाट सुरु भयो पाप, ऊ शैतानबाट, अथवा झुट कहाँबाट सुरु भयो, शैतानबाट, पाप पस्यो, खराबी ल्यायो, सबै खराबी त्यहीँबाट आयो। झुट बोल्नेले दण्ड पाउँछ भनेर लेखेको छ हितोपदेश 19:5 झुटो साक्षी दण्ड नपाई छोडिने छैन। उम्किन सकिन्छ भन्ठान्छ झुट बोलेर, हाम्रो हृदय छलिन्छ अनि हामीलाई छल्छ, यो त कसैलाई पनि थाहा पाउँदैन, तर झुटो साक्षी दण्ड नपाई छोडिने छैन। एकजना सर्वज्ञानी परमेश्वर हुनुहुन्छ जसले एक एक शब्दहरू उहाँले हिसाब राख्नुहुन्छ। अनि झुट बोल्ने मान्छे फेरि 9:2 19:5 झुटो साक्षी दण्ड नपाई छोडिने छैन, अनि झुट बोल्ने मान्छे उम्कने छैन। 9 पनि झुटो साक्षी दण्ड नपाइने छैन, झुट बोल्ने नाश हुने छ। यति नजिक नजिकै नै यो हितोपदेश यसरी दोहोऱ्याउनुको मतलब यो एकदमै परमेश्वरलाई गम्भीर कुरा हो। उहाँ सत्य परमेश्वर हुन्छ, उहाँले चाहिँ भन्नुभएको छ प्रकाश 21 कि झुट बोल्नेहरूको भाग चाहिँ आगो र गन्धकले जलिरहेको झिल हुनेछ, यो दोस्रो मृत्यु हो। त्यसैले तपाईँ यहाँ हुनुहुन्छ भाइ बहिनीहरू, कोही कोहीले मुक्ति पाउनु भएको छैन, तपाईँले भन्न सक्नुहुन्छ र मैले कहिले पनि झुट बोलेको छैन, अनि तपाईँले सुन्न चाहनुहुन्छ परमेश्वरले एक दिन कसरी न्याय गर्नुहुन्छ। परमेश्वरले भन्नुहुन्छ त्यसको भाग चाहिँ आगो बलिरहेको झिल हुनेछ, नरक कुण्ड हुनेछ। मान्छेले चाहिँ सामान्य ठान्छ होइन, झुट बोल्नु केही पनि होइन, अलिअलि धर्म शर्म यताउता दान पुण्य गरेपछि सकिहाल्यो नि त झुट भनेर, कहाँ उडेर लगिछ भनेर भन्ठान्छन्, तर होइन, साँचो परमेश्वर त्यस्तो हुन्न। झुटो समाचार हो त्यो, त्यो शैतानको भ्रम हो, त्यसलाई पत्याउनुहुन्न। हाम्रो पाप देखाउँदै हुनुहुन्छ परमेश्वरले, अनि यो पापबाट हामीले पश्चाताप गर्नै पर्छ। येशु ख्रिस्टले मा चाहिँ क्षमा छ, सब पाप धोइदिनुहुन्छ, उहाँ मर्नु पर्यो यसको लागि। उहाँले चाहिँ कुनै पाप गर्नु भने एकपटक झुट बोल्नु भएन, तर हाम्रो अनगिन्ती झुटहरूको सट्टामा उहाँले चाहिँ दण्ड भोग्नु भएन। उहाँलाई चाहिँ विश्वास नगर्ने एकदम गम्भीर गम्भीर खतरामा छ। आजै विश्वास गर्नुपर्छ प्रिय भाइ बहिनीहरू, साना नानीहरू तिमीहरूलाई पनि थाहा छ मैले झुट बोलेको छु भनेर, आफ्नो आमासँग झुट बोलेको छ, बुवासँग झुट बोलेको छ, अथवा केही लुकाउन खोजेको छ, अथवा त्यसलाई बङ्ग्याउन खोजेको छ, अथवा त्यसलाई अलिकति आधा मात्र सत्य बोलेको छ, त्यो सब झुट हुन्। झुट मन पराउनेले चाहिँ परमेश्वरलाई मन पराउँदैन, किनभने उहाँ त सत्य हुनुहुन्छ। अनि उहाँले चाहिँ हाम्रो झुटको बारेमा चाहिँ एकदम सफा सफा कुरा गर्नुभएको छ, कति घृणा गर्नुहुन्छ, त्यसको दण्ड कस्तो छ, कसरी उहाँले हनानिया र सफिरालाई चाहिँ मृत्युदण्ड दिनु पर्यो, कसरी शैतानले अब अग्निकुण्ड जाँदैछ। त्यसैले सोच्नुहोस् आज पनि झुट बोल्ने आदत छ कि विगतको मात्र तपाईँको त्यो बानी थियो। पहिला म झुट बोल्थेँ, तर अब चाहिँ मलाई झुट बोल्न अति डर लाग्छ, झुट बोल्नदेखि मैले चाहिँ मेरो हृदय फर्काएको छु, पश्चाताप गर्छु। यस्तो भएको छैन छ कि छैन हृदयमा, त्यसैले चर्चको सभामा भएर बुवामा विश्वासी अनि जहिले पनि सङ्गति सुन्न पाइरहेको छ, अथवा वचन सुन्न पाइरहेछ, परमेश्वरले त मलाई त राम्रै गर्नुहुन्छ होला भनेर नसोच्छन्। परमेश्वरले त्यसरी मुख हेरेर न्याय गर्नुहुन्न, हाम्रो हृदय हेर्नुहुन्छ। अनि यो झुटो बोली सम्बन्धीमा चाहिँ उहाँले कडा कडा कुराहरू यहाँ गरेको हेर्दैछ। झुट बोल्नेले चाहिँ के गर्छ भने सत्य कुरा लुकाउँछन्, सत्यलाई बङ्ग्याउँछन्, सत्य कुरा अर्कै भए जस्तै भान पार्छन् अनि अरूलाई पनि सत्यबाट भटकाउँछन्। झुटले के गर्छ? झुटले चाहिँ हाम्रो सम्बन्धहरूलाई खत्तम गर्छ, किनभने झुटले आशालाई निराश गराउँछ। जसले तपाईँमाथि आशा गरेको थियो, तपाईँको बोली प्रतिज्ञा भनेको कुरा त्यो पुरा नहुँदा त्यो व्यक्तिलाई निराश बनाउँछ। त्यति मात्र होइन, तपाईँमाथि गरेको भरोसालाई चाहिँ चकनाचुर पारिदिन्छ, अनि आपसी यो व्यवहारको सम्बन्धलाई चाहिँ नराम्रो गरी घात पुर्याउँछ। हुन त झुट बोल्दाखेरि चाहिँ एकछिन सुविधा होला, एकछिनको लागि झुट बोल्यो टारियो त्यो कुरा ओहो है, तर सदाको लागि असुविधा हुन्छ त्यसपछि, किनभने अब शङ्काको दृष्टिले हेर्छ। अस्ति त झुट बोलेको थियो, अब अहिले पनि झुट बोलिरहेको कि यसले, अनि इमान्दार थियो भन्ने एउटा असल नाम एक समय थियो भने अब उसले त्यो गुमाउँछ अनि त्यो विश्वास जित्न फेरि गाह्रो पर्छ। त्यसैले संसारकै अफिसहरूको विचार गरेँ भने एउटा घटना सोच्दैछु मैले। एक ठाउँमा एकजना व्यक्ति राम्रै खट्थ्यो, राम्रै काम गर्थ्यो, अनि उसले राम्रै गरिरहेको थियो, सेल्सम्यान थियो, यताउता दौडिन्थ्यो, अनि उसै विश्वासी भन्थ्यो है। मालिक चाहिँ अविश्वासी थियो, ठुलो धनवान थियो, उद्योगपति थियो, तर त्यो मान्छेले चाहिँ बिलहरू बनाउँदाखेरि उसले चाहिँ अब कमिसन खान थालेछ। उसले चाहिँ मालिकको उद्योगमा जानु धन्दामा जानुपर्ने पैसा चाहिँ अलिकति उसले खल्तीमा राख्न थालेछ। त्यो मालिक पनि एकदम चलाख रहेछ, मान्छेको छली व्यवहार अविश्वासीलाई पनि थाहा छ। अनि उसले चाहिँ एउटा प्रणाली अप्नाएको थियो उसको अफिसमा, यदि कसैले त्यस्तो गर्यो भने पत्ता लाग्ने उसको सिस्टम थियो, उसलाई थाहा थियो नि त्यस्तो सिस्टम छ भनेर। अनि कति महिना बित्यो थाहा भएन, तर जुन बेला चाहिँ उसको अब त्यो सिस्टम लागू गर्ने बेलामा चाहिँ पक्राउ पऱ्यो, के हो यो, अब उसले के भनेर अब त्यसलाई बनाउनु खोज्यो, तर ऊ पक्राउ परिसकेको थियो, कामबाट निकाल्यो। भनेको मतलब अब उसले जे भने पनि उसले विश्वास जित्न सकेन, सक्दैन। तर एकजना व्यक्ति जो पश्चाताप गर्दै ऊ पक्राउ नपर्दै ऊ चाहिँ मैले यस्तो खराब खराब काम गरेँ भन्ने आएको सवाल चाहिँ फरक हुन्छ। पत्रुस जस्तै तिनपटक उसले झुट बोलेको, तर उसलाई कसैले यहुन्ना आएर उसलाई चाहिँ होइन पत्रुस किन त्यस गर्नु परेको थिएन, ऊ त्यहीँ पश्चाताप गरिसकेको थियो, धुरु धुरु रोएको थियो, उसलाई केयरकार गर्नु परेन, ऊ अगाडि नै आएर चाहिँ आफूलाई आत्मसमर्पण गरे। अलिक फरक छ, त्यही पनि एकचोटिको झुटले पनि ठुलो पछिसम्म पनि असर पार्न सक्छ, आशालाई निराश बनाउँछ, भरोसालाई चकनाचुर पार्छ। झुटो बोलीको बारेमा चाहिँ हामीलाई धेरै चेतावनी दिएको छ। अनि एउटा व्यक्ति प्रभुमा बढ्न, आत्मिक हुन, प्रभुलाई खुसी पार्न, प्रभुको सेवामा अगाडि बढ्न, यसलाई पर फाल्नै पर्छ। अनि यो चेतावनी दिइरहेको छ, विश्वासीलाई नै दिएको छ। अहिले पल्टाउँदैन, तर एफिसी चारमा त्यसको बारेमा चेतावनी छ कि एक अर्कासमा चाहिँ साँचो बोल्न। अनि त्यसैले यो चेतावनीलाई लिउँ। अर्को खालको बोली छ जुन पनि गलत बोली, यो चाहिँ युद्ध देशमा टेढो बोली भनेर चाहिँ अनुवाद गरेको छ। 15 अध्यायमा एकचोटि पढ्न, 15 अनि 4 पदमा, 15:4 पदमा स्वस्थ जिब्रो स्वस्थ जिब्रो जीवनको रुख हो। राम्रो फल फलाउँछ, अरूलाई स्वस्थकर मिठो फल दिन्छ स्वस्थ जिब्रोले। सत्य र धर्मी बोलीले स्वस्थ जिब्रो जीवनको रुख हो। तर त्यसमा भएको टेढापन चाहिँ आत्मालाई तोड्ने कुरा हो। यो टेढापन, टेढा बोली, नयाँ नियम चाहिँ एफएसी चारमा चाहिँ त्यो कुवचन भन्ने शब्द छ नि, कुनै कुवचन निस्कोस् त्यसलाई नै योसँग तपाईँले समानन्त राख्नुभयो हुन्छ। उस्तै खालको कुरा हो यो चाहिँ। यसले चाहिँ धेरै किसिमलाई चाहिँ समेटिरहेको छ टेढो बोलीले। छली बोली, दुष्ट बोली, बिगार बोली, हरेक किसिमको खराब बोलीको कुरा गर्दैछ टेढो बोली। शराब बोली, निन्दा बोली, हिजो पहिलो पत्रस दुईमा झुटो बोली भर्खरै हेऱ्यौँ, यो सब टेढी बोली, टेढो बोली हो। बदनाम बोली, बदनामी बोली, चुक्ली बोली, त्यसको अध्ययन गर्नेछौँ। रिसा बोली, त्यस्तोसँग नहिँड हिजो हेऱ्यौँ। द्वेष बोली, तितो बोली, घृणा बोली, झगडा बोली, अब कति छन् यसको चाहिँ सूची चाहिँ अब तपाईँले चाहिँ सोच्दै जान सक्नुहुन्छ। मूर्ख बोली, फोहोर बोली, अनेक छन्। यहाँ के बोलेको छ भने यस्तो खालको टेढा खालको बोली ले चाहिँ के गर्छ भनेको छ चार पदमा हेर्नुहोस् त, आत्मालाई तोड्छ भनेको छ। यसमा नराम्रो शक्ति छ तोड्ने, आत्मालाई नै तोड्ने। अब कुन शब्द बोल्ने भन्ने कुरा चाहिँ पहिला चाहिँ हाम्रो हृदयले रोज्छ, यहाँ भित्रबाट रोजिने। जिब्रोले फ्याट्ट बोल्दैन, यहाँ हृदयले रोज्छ, त्यसपछि मुखले बोल्छ, अनि त्यो चाहिँ टेढा बोली हो भने चाहिँ फर्केर आएर उसकै आत्मालाई पल पारिदिन्छ, मलाई तोड्छ है, अनि भङ्गे पारिदिन्छ, अनि उसको भित्रबाट त अझ अरू खराब कुराहरू निस्कनको लागि चाहिँ बाटो खुल्छ। म अफिसमा काम गर्दाखेरि कुरा गर्दै थिएँ, को कुरा गर्दै थिएँ नि, म काम गर्दै थिएँ नजिकै, त्यहाँ चाहिँ यस्तो कुरा सुने, ओहो है, अनि उनीहरू अविश्वासी हुन् है, तर एउटालाई अर्को अविश्वासीको बोली सुनेर उसलाई समेत डर लाग्यो, त्यो व्यक्तिले चाहिँ एक्कासी एकैचोटिमा त्यो गर्न थाल्यो होइन, अलिकतिबाट सुरु भयो टेढा बोली, अनि झन् उसलाई अब टेढा बोली बोल्नलाई चाहिँ अब उसको भङ परेको हृदयबाट चाहिँ निस्किन थाल्छ। त्यसैले के भनेको छ हाम्रो हृदयलाई के गर्नुपर्छ, यो उपदेश चार अध्यायमा जाउँदा हामी 23-24 पद पढ्नेछौँ। उपदेश चारको 23, आफ्नो हृदयलाई पुरा यत्नसित सम्हालेर राख, गार्ड गरेर त्यसलाई सम्हालेर राख, किनकि यसैबाट जीवनका धाराहरू निस्कन्छ। 24 पद, आफूलाई छली के अरे आफूबाट छली मुख हटाइदेऊ र आफूदेखि चालबाजी बोल्ने ओठहरू टाढो राख। शब्द त हो नि, के त हो नि, म स्कुलमा एकजना व्यक्तिले त्यसरी कुरा गरेर मसँग कुरा गरेर त्यसलाई मलाई याद छ, हामी दुईजना नि एकदम त्यो रक सङ्गीत र बिटल्सहरू मन पराउने, अनि उसले बिटल्सको पुरा त्यो जीवन यत्रो मोटो पुस्तक पढ्दै थियो, ओहो मसँग पनि त्यो भइदियो हुन्थ्यो जस्तो पनि लागेको थियो, तर उसले चाहिँ त्यो पढेर चाहिँ उसको मुखमा त अब एकदम फोहोर बोल्नु पो सिकेछ उसले है, अनि केही पनि हुँदैन यो बोलेर हेर हेर म भनिदिन्छु भनेर चाहिँ उसले भनिरहेको थियो मलाई। शब्दहरू मात्र हो भनेर हुँदैन, यो हृदयबाट निस्किन्छ, आत्मालाई तोड्छ, यसमा एकदम नराम्रो शक्ति छ प्रिय भाइ बहिनीहरू, टाढा बस्छ भने यसबाट आफूलाई टाढा राखे यस्तो ओठहरूबाट। यो जोरदार अर्थी चाहिँ त्यसरी यो 24 पदमा दिएको हो। यो चाहिँ भयो टेढा बोली। अर्को चाहिँ हामी अध्ययन गर्न लागेछौँ छत्तरीमा, हिजो पनि उल्लेख भएको थियो, रुखो बोली 15:1 রুক্ষ বলি, 15:1 মা কোমল জবাফলে ক্রোধলাই শান্ত পার্শ, তর রুক্ষা বচনহলে রিস উঠাউছ। त्यसैले कसरी जवाब दिने त? कोही रिसाइरहेछ तपाईँसित, सायद तपाईँले केही गल्ती गरेर पनि हुनसक्छ, त्यो चाहिँ तपाईँले रिस उठायो होला, तैपनि अब तपाईँले के गर्ने हो? उल्टो कराउनु थाल्ने, कतिजना नानीहरू यस्तै गर्छ, जोडका जोड है, एकदम मूर्ख थियो, पूजन ठुलो भएर कस्तो हुन्छ होला, कोमल जवाफले क्रोधलाई शान्त पार्छ तर रुखा वचनहरूले रिस उठाउँछ, झगडाको बाटो बढ्दै जान्छ, शत्रुता झन बढ्छ, पछि आफैलाई नै थकथकी लाग्छ। चुक्ली बोली, यसलाई अलिकति राम्रोसँग अध्ययन गर, चुक्ली बोली पनि यसलाई पर राख भनेको छ। यो चाहिँ एउटा हतियार जस्तै, एउटा डरलाग्दो विनाशकारी हतियारलाई सोच्नुहोस्, मिसिन गन, तरवार, छुरी, के सोच्नुहुन्छ तपाईँ? त्यस्तै हो, डरलाग्दो विनाशकारी हतियार। जसले यो हतियार प्रयोग गर्छ ऊ चाहिँ अर्काको बारेमा कुरा गर्छ, अर्काको बारेमा कस्तो कुरा गर्छ? अति व्यक्तिगत कुराहरू गर्न मन पराउँछ उसलाई, अर्काको बारेमा व्यक्तिगत कुरा मात्र होइन कि सनसनी पूर्ण कुराहरू फैलाउने, फैलिने खालको कुराहरू, जो छिटो छिटो पापी मानिसहरूलाई सुन्नु मनपर्ने कुराहरू, त्यस्तो रुचाउने व्यक्तिलाई चाहिँ चुक्ली हाल्ने व्यक्ति भनेको छ, जसले चाहिँ त्यो निराधार कुराहरू फैलाउँछ, अनि जहिले पनि उसले फैलाउँदाखेरि चाहिँ सम्बन्धित व्यक्ति त्यहाँ आउँदैन, उसको पछाडि गर्छ यो काम। चुक्ली लाउने व्यक्ति चाहिँ आफ्नो काम कुरा छोडेर ऊ चाहिँ अर्काको कुरामा अनावश्यक चासो लिइरहेको छ, जबकि ऊ चाहिँ आफ्नो काम धन्दामा बरु व्यस्त हुनुपर्ने, चुपचाप साथ आफ्नो काम गर यसरी भनेको छ, तर होइन, उसलाई चाहिँ यो नराम्रो रोग लागेको छ, पाप हो, रोग के भन्ने यसलाई। 11:11 चाहिँ छुट्टी पल्टाउँ, 11:11 यहाँ चाहिँ यहाँ कुरा बोकुवा भनेर चाहिँ यसलाई बयान गरिएको छ, कुरा बोक्ने, यहाँबाट उता पुर्याउने, उताबाट यता पुर्याउने, शैतान कुरा बोकुवा हो तपाईँलाई थाहा छ, उसले चाहिँ परमेश्वरको विरुद्धमा झुटो कुराहरू चाहिँ स्वर्गदूतहरूको बिचमा लान थाले, यहाँसम्म कि एक तिहाई भाग उसको पछि लाग्यो। कुनै बेला इजिकियल 28 पढ्नुहोस्, त्यहाँ चाहिँ व्यापार धन्दा भनेर चाहिँ बयान गरेको छ, व्यापार धन्दामा चाहिँ सामान यहाँबाट उता ओसारिन्छ, उताबाट यता ओसारिन्छ नि, ऊ चाहिँ कुराको व्यापार धन्दा गर्न थाले, उसले चाहिँ निराधार झुटो कुरा, झुटको बुवाले चाहिँ यसरी चाहिँ विद्रोह ल्याए। 11:13 चाहिँ त्यसैले कुरा बोकुवाले गुप्त कुराहरू प्रकट गरिदिन्छ, तर विश्वासयोग्य आत्मा हुनेले कुरा गोप्य राख्छ, कुरा बोकुवाले गुप्त कुराहरू प्रकट गरिदिन्छ, गोप्य कुराहरू जुन चाहिँ प्रकट गर्नु नहुने कुरा थियो, कति कुरा छ नि हामीलाई भनिन्छ, हामी सबैलाई भनिन्छ हाम्रो जीवन क्रममा, जो अरूलाई भनिनुहुन्न, कति कुरा हामीलाई थाहा हुन्छ जो चाहिँ हामीले अरूलाई बताउनु हुँदैन, त दोहोऱ्याउने कुरै होइन, त्यो सत्य भए पनि कति कुरा भनिँदा केवल हानि पुग्छ, त्यसैले दोहोऱ्याउनु हुँदैन, अर्कालाई फाइदा हुँदैन, त्यसैले त्यो चाहिँ दोहोऱ्याउनु हुँदैन, केवल त्यसले अरूलाई चोट मात्र पार्छ, हामीलाई त भन्ने छ तिमीहरूको बोली चाहिँ अनुग्रहपूर्ण होस्, अरूलाई अनुग्रह प्रदान गरोस्, त्यसैले यो चोट पुर्याउने, अर्कालाई हानि पुर्याउने कुरा गर्ने काम चाहिँ यो कुरा बोकुवाले हो। कतिपटक भन्छन् सायद तपाईँलाई कसैले भनेन, मैले तिमीलाई यो भनेको छु भनेर कसैलाई नभन्नु है, अब यसो सोच्छ नि त्यसको बारेमा, यदि त्यो भन्नु नै योग्य कुरा छैन भने पहिला सुरुमा किन भन्यो, त्यस्तो जाँच्नु पर्यो, यदि त्यो दोहोऱ्याउन उचित छैन भने किन भन्यो? झुटा हल्ला फिजाउने व्यक्तिले कतिपटक चाहिँ आफू चाहिँ एकदम नचाही नचाहिकन एकदम मलाई इच्छा त थिएन यो भन्न, तर अब बताउनु परेको जस्तो बहाना गर्छ, है यो कुरा बताउन मलाई खास दुःख लागिरहेको छ भन्छ। अब यसरी दुःख लागिरहेको भए किन बताउनु थाल्नु नि, किन आफ्नो मुख खोल्नु? है यदि त्यहाँ कुनै ठिक उद्देश्य थियो, त्यहाँ कुनै सुधार्नु पर्ने थियो इत्यादि भन्ने त्यो बेग्लै कुरा हो, तर होसियार हुनुहोस् जब यस्तो खालको कुरा चाहिँ आउँछ अनि हामी अलिकति अध्ययन गर्नेछौँ के गर्नुपर्छ। सत्रको नौमा एकचोटि जाउँ त, सत्रको नौ पदमा यहाँ लेखेको छ, जसले अपराधलाई ढाकिदिन्छ उसले प्रेमको खोज गर्छ। अब एकछिन है यसलाई ठिक बुझौँ, फेरि अपराधलाई ढाक्नु भने के हो? पापलाई पाप नभए जस्तो ठानिदिनु, आँखा चिम्नु, त्यो त परमेश्वरले त गर्नु हुन्न। तर यसको मतलब चाहिँ उसले त्यो चाहिँ पापलाई व्यवस्था गरेको होइन, तर त्यो चाहिँ त्यो व्यक्तिलाई चोट पर्ने गरिकन अथवा त्यो व्यक्तिलाई झन घिराउने गरिकन उसले चाहिँ केही काम गरिरहेछ। यदि केही गर्यो भने पनि उसलाई निको पार्ने काम चाहिँ गर्न खोज्छ। ढाकिदिन्छको मतलब चाहिँ एकदम अब व्यवस्था त्यो होइन, प्रेमको खोज है। अब तर जसले चाहिँ त्यो अब उसले फरक हुन्छ क्या, एउटा साँच्चीको त्यहाँ गल्ती भएको छ, दुईजना व्यक्तिले त्यो थाहा पाउँछ, दुईजना व्यक्तिको अब गलत हृदय छ भने गलत तरिकाले प्रयोग गर्छ त्यही चिजलाई। उसलाई प्रेम गर्ने व्यक्तिले चाहिँ यहाँ भने चाहिँ ढाकिदिन्छ, यसको मतलब चाहिँ उसलाई सुधार्नको लागि चाहिँ उसले प्रयास गर्दैन भने होइन, तर यो चाहिँ फैलाउन झन यसलाई चर्काउनतिर जाग्दैन, उसलाई बदनाम गर्न कोसिस गर्दै गर्दैन, उसले चाहिँ उसलाई उठाउन कोसिस गर्छ गर्यो। तर अर्कोतिर चाहिँ उसले चाहिँ यसैलाई लिएर त्यही विषयलाई लिएर चाहिँ अब बिगार्न खोज्छ, चर्काउन खोज्छ केही उसको स्वार्थ कारण। यहाँलाई तर जसले घरिघरि कुरा दोहोऱ्याउँछ त्यसले घनिष्ठ साथीहरूमा पनि फाटो ल्याउँछ, यसले अति नराम्रो हतियार छ। 25 अध्यायमा एकचोटि जाउँ, 25 अध्यायको 23 पद, पच्चिसको 23 चाहिँ यहाँ देखेछ, जसरी उत्तरीय हावाले वर्षा हटाउँछ त्यसरी नै रिसाएको अनुहारले चुक्ली हाल्ने जिब्रोलाई हटाउँछ। यो चुक्ली हाल्ने अङ्ग्रेजी बाइबलमा चाहिँ ब्याक बाइटिङ अथवा पछाडिबाट टोक्ने भनेर चाहिँ त्यो शब्द प्रयोग भएको छ, भनेको सम्बन्धित व्यक्तिको अगाडि त्यसले उक्त कुरा भन्ने त आँट गर्दैन, तर अर्काको पछाडि चाहिँ उसले निन्दा चर्चा गर्छ, निन्दा चर्चाको भाव। अनि एकछिन यो पदमा दोस्रो भागले भनेको कुराले चाहिँ केही सिकाउँदै पनि छ, हिसाबको अनुहारले चुक्ली हाल्ने जिब्रोलाई हटाउँछ, चुक्ली हाल्ने जिब्रोलाई हटाउनु परेछ, तर केले हटाउँछ भने त्यहाँ रिसाएको अनुहारले भनेको मतलब चुक्ली हाल्ने जिब्रो तपाईँ कहाँ आउँछ भने तपाईँ खुसी साथ सुन्नुहुन्न, तपाईँले बेखुसी प्रकट गर्नुपर्छ भनेर अर्थ दिइरहेको छ। रिस पनि परमेश्वरबाट एउटा पवित्र धर्मी तरिकाले प्रयोग गरिने कुरा हो, रिसाउ तर पाप नगर भनेर यहाँ चाहिँ रिसाएको अनुहार अथवा म खुसी छैन तिमीले यो मलाई कुरा बताउँदैछ यो ठिक तरिका होइन, अथवा केही नभनेर पनि एउटा अनुहार मात्रले पनि त्यो व्यक्तिलाई ल यो व्यक्तिलाई चाहिँ मैले भनेर हुँदैन रहेछ भनेर चाहिँ तपाईँबाट जान्छ। ठिक हो यो अर्थी हामीले चाहिँ सिकाउँ। 26 अध्यायको 22 पदमा हेरौँ, 26 अध्यायको 22 पद, कुरा बोकुवाका वचनहरू स्वादिष्ट खानेकुराहरू चाहिँ हुन्छ, सुनु सुनु लाग्ने र ती पेटका भित्री भागहरूसम्म जान्छ, पाप स्वभावलाई चाहिँ सुनु सुनु लाग्छ। अनि यसले चाहिँ नराम्रो चोट पार्छ भनेछ, पितृ भागसम्म भनेछ, पेटको पितृ भागसम्म। मौसम बढेमा त तरवार होइन रोपेर निकाल्दा त रगत निस्किन्छ, तर यहाँ त केही रगत निस्किरहेको छैन, यसो हेर्दाखेरि घाउ चोट पनि केही पनि छैन, तर निन्दा चर्चाले चाहिँ चोट लागेकै हुन्छ, यो चाहिँ अझ भित्र चोट लागेको छ, जुन चाहिँ मलम पट्टीले निको नपार्ने खालको निन्दा चर्चालाई मार्ने सजिलो उपाय छ। अलिकति त्यहाँ अहिले हेरिसक्यौँ होइन, रिसाउने अनुहारले चाहिँ सुक्ली हाल्ने जिब्रोलाई हटाउँछ भनेर। किन निन्दा चर्चालाई मार्न सजिलो छ भने, उपाय छ भने, यदि सुन्ने मान्छे छैन भने, त्यो निन्दा चर्चा सुन्ने मान्छे छैन भने निन्दा चर्चा चाहिँ जीवित रहन सक्दैन। सुन्ने मान्छे रहन्जेलसम्म त्यो जिउँदो रहिरहने, फस्टाइरहने, फलिफाप हुने, सुन्ने मान्छे नभएपछि त्यो बन्द हुन्छ। समस्या के भने, प्रायः मानिसहरू भाविस ताजा ताजा यता निन्दा चर्चाहरू सुन्न मन पराउँछ, ताजा हल्ला खल्ल पनि हुन्छ, अनि तिनीहरू चाहिँ निन्दा चर्चा गर्ने जत्तिकै दोषी हुन्छ। त्यसैले चाहिँ नि अबदेखि के भयो भने, कसै कुनै व्यक्ति तपाईँको आएर चाहिँ अर्काको निन्दा चर्चा गर्छ, कुरा बोकुवा आउँछ है, चुक्ली हाल्ने जिब्रो तपाईँका त्यो जिब्रो हल्लाउँदै आउँछ भने के छ भन्नुहोस् भने, साथी यसो गर मान, जुन फलामा कुरा गर्दै थियो तिमीले, हामी उसका जाउँ न त, हामी उसका जाउँ, उसँग कुरा गरौँ यो विषयमा, अनि हामी तिनजनै गुणा टेकौँ, यस विषयमा प्रार्थना गरौँ, निन्दा चर्चा बन्द हुन्छ त्यसो गऱ्यो भने। त्यसैले हामी निन्दा चर्चा पनि नगरौँ, निन्दा चर्चा नसुनौँ। एकजना मैले पढेको थिएँ, एकजना विश्वासी दिदी रहेछ, जसले त्यस्तै गर्दो रहेछ, कोही उसमा आयो भने तुरन्त उजुर कुट्दो रहेछ, लजाउनुहोस् कहाँ भन्दो रहेछ, अनि उसमा गएर चाहिँ यो कुरा गरौँ भने, अनि त्यसैले कोही पनि निन्दा चर्चा ल्याउँदैन रहेछ उसमा, यो अनावश्यक झुटो निराधार कुराहरू। अर्को गलत बोली हामीले अहिलेसम्म चाहिँ विभिन्न हेर्दै आयौँ होइन, अनि अब चाहिँ यो गर्वको बोली, गर्व बोलीलाई हेरौँ है। अब गर्व भनेको चाहिँ वास्तवमा कोही व्यक्ति कति महान छ भनेर चाहिँ भन्नु, अनि गर्व गर्नु आफैमा चाहिँ गलत छैन, किनभने हामी चाहिँ हाम्रो प्रभु कति महान हुनुहुन्छ भनेर हामीले भन्न सक्छौँ, भन्नुपर्छ है। तर आफैलाई प्रशंसा गर्ने बोली, त्यसको कुरा गर्दैछ हामी कति महान छौँ, मैले कति राम्रोसँग गरेँ, त्यस्तो बोली चाहिँ वास्तवमा पापपूर्ण घमण्ड हुन्छ अलिकति होला, तर तपाईँलाई जाँचिरहनुपर्छ है। अनि हामी एकअर्काको मित्र पनि भइदिनुपर्छ, किन कतिपटक हामी त्यो गर्दैछौँ भनेर हामीले चाहिँ महसुस नहोला, यसो एकातिर लगेर चाहिँ कसरी हो बुद्धिमानी छ होइन, हामीले चाहिँ केही वचनबाट सम्झाउन अथवा केही एउटा छनक दिनु चाहिँ राम्रो हुन्छ, त्यसको अनुपात हेरिकन अनुपात अनुसार गर्नुपर्छ। सत्ताइस अध्यायमा जाँदैछु नि, सत्ताइस अध्यायको दुई पद, सत्ताइसको दुई, सत्ताइस अध्यायको दुई पदमा लेखेको छ, तिम्रो प्रशंसा अर्काले गरोस्, तिम्रो आफ्नै मुखले चाहिँ होइन, पराईले गरोस्, तिम्रा आफ्नै ओठहरूले होइन। प्रशंसा चाहिँ एउटा शोभायमान वस्त्र, र त्यो पहिरन हुन्छ, तपाईँले पहिरन सक्नुहुन्छ, तर त्यो वस्त्र चाहिँ अर्काले पहिराइदिनुपर्छ, आफै पहिरन खोज्नु चाहिँ त्यो पापपूर्ण घमण्ड हुन्छ, त्यही वस्त्र तपाईँले आफै ओढ्न खोज्नु पर्ने, तर अर्काले ओढाइदियो भने त्यो अति शोभायमान वस्त्र हो। नयाँ नियममा एउटा उदाहरण छ, बत्तीसमा दिने योजनाको यसो विचार गर्नुहोस् त, सबैले पढ्नु भएको छ, नयाँ नियमको सुरुमै आउँछ, मत्तीको सुसमाचार, नयाँ विश्वासीहरू पनि पढेको हुन्छ, यहाँ बत्तीसमा दिने उनीहरूले के भन्छ भने, म पछि एकजना आउँदै हुनुहुन्छ जसको जुत्ताको फित्ता पनि म गर्न योग्य त छैन उसले भन्नेछ, तुना बाँध्न पनि म योग्यको छैन। त्यसैले उसले आफूलाई चाहिँ त्यसरी देख्दो रहेछ। तर प्रभु येशूले बप्तिस्मा दिने युहन्ना जेलमा परेको बेलामा, बप्तिस्मा दिने युहन्ना त्यहाँ सुन्नलाई त्यहाँ थिएन, अनि उस कहाँ अनि उसका चेलाहरू पनि गइसकेका थिए, त्यसपछि चाहिँ अरूहरूलाई चाहिँ बप्तिस्मा दिने युहन्नाको चाहिँ बडो प्रशंसा गर्न थाल्नुभएछ। सायद कसैको पनि त्यस्तो प्रशंसा गर्नुभएको मलाई याद छैन नानीहरूमा, त्यत्तिकै बप्तिस्मा दिने युहन्ना जत्तिको उसको महानता, ऊ सबभन्दा महान भनेर नै भन्नुभएको छ अगमवक्ताहरूमा। त्यसैले युहन्नाले चाहिँ यो महानताको प्रशंसाको वस्त्र चाहिँ पहिले तर आफै लगाएका होइन, प्रभु येशू स्वयंले लगाइदिनु भयो। त्यसैले हामीलाई पनि एक दिन प्रभुले चाहिँ इनाम दिन्छु भन्नुभएको छ, अनि हाम्रो आँखा चाहिँ त्यसमा हुनुपर्छ, उहाँबाट नै स्याबदासी पढ्नलाई। अनि वास्तवमा सबभन्दा सुरक्षित ठाउँ यसरी एकजना विश्वासी भनेछ, हाम्रो यही संसारमा पनि कुनै मान्छेले हाम्रो प्रशंसा गर्दाखेरि चाहिँ हामीलाई लिन, हाम्रो पापी स्वभावले गर्दाखेरि हामीले ठिकसँग लिन गाह्रो गाह्रो छ, फुल्न एकदम सजिलो छ। त्यसैले हामी एकअर्कालाई हाम्रो कमजोरीलाई याद गरेर हामी होस पनि गर्नुपर्छ, धन्यवाद दिन समय दिनुपर्छ ठिक्कको है। अनि किनभने एक दिन स्वर्गमा हामी चाहिँ पाप रहित हुनेछौँ, त्यो बेलामा जे प्रशंसा जे स्याबासी जे नाम दिनुहुन्छ त्यो चाहिँ हामीले एकदम ठिक तरिकाले दिन सक्नेछौँ। अर्को बोलीको तिर जाउँमा है, कति महत्त्वपूर्ण रहेछ यो कुरा, हाम्रो मुखको बोलीहरू चिप्लो धस्ने बोली, यो चाहिँ 28 अध्यायमा जाउँ, हितोपदेश 28 अनि 23 पदमा यहाँ लेखेको छ, जसले मानिसलाई फक्काउँछ त्यही मानिसले अन्त्यमा जिब्रोले चिप्लो घस्नेले भन्दा बढी कृपा पाउनेछ। कुन चाहिँ बढी आवश्यक रहेछ त तपाईँ र मलाई, फुर्काई कि हक्काई? हक्काई चाहिएको छ, फुर्काई भन्दा फुर्काई त चाहिएकै छैन। 28:23 भर्खर पढ्ने, चिप्लो घस्नेले चाहिँ सधैँ राम्रो कुरा मात्र गर्छ, खालि राम्रो कुरा मात्र गरिरहन्छ उसले, अर्थात् सुन्न मन पराउने कुरा उसले भन्छ, तर सुन्न उसलाई जे खाँचो छ त्यो कुरा भन्न चाहिँ उसलाई अलिक अनिच्छुक लाग्छ। खसल कुरा भन्दा चिप्लो कुरा गर्ने इच्छुक किन, के खटपटो लाग्यो है, स्वार्थ है, डर छ उसलाई। कतिपटक फुर्काउनेले अर्कोलाई बढी अनि अनावश्यक बढी प्रशंसा गर्छ, त्यो असत्य बढाइ चढाइ। नेपाली हामी हितोपदेश अध्ययन गर्दैछ, हितोपदेशलाई चाहिँ अब उखान भन्न पनि सकिन्छ, नेपाली उखानहरू छन्। अनि सबै भाषामा उखानहरू हुन्छन् होला है, अङ्ग्रेजीमा छ, तर एउटा ठुलो भिन्नता पनि पाइन्छ, अनि केही केही सत्यताहरू हुन्छ है, उहिलेदेखि चलिआएको बुढाको पाकाले भन्दै होइन, त्यसमा सत्यताहरू हुन्छ, तर त्यसमा तपाईँले यसो राम्रो विचार गर्नु कमजोरीहरू पनि हुन्छ, तर हितोपदेश त्यस्तो छैन, यो त ईश्वरीय प्रेरणाले दिएको उखानहरू भएकोले एकदम सिद्ध छन्। यो पनि प्रमाण हो, यो सुलेमानको आफ्नो राय बुद्धिले लेखिएको होइन, यो परमेश्वरको बुद्धि हो। जस्तो कि नेपाली एउटा अस्तिमा नानघाट भन्दाखेरि एकजनाले अविश्वासी पाहुना थियो, अनि उहाँले चाहिँ यसरी भन्नुभयो, रोटी चिल्ला मिठा कुरा खसरा मिठा, यसरी भन्यो कि उहाँले चाहिँ रोटी चिल्ला मिठा कुरा खसरा मिठा, यसको तात्पर्य चाहिँ भएको खसोखास कुरा गर्नाले नै परिणाम राम्रो निस्किन्छ। जे जे हो खास कुरा होइन, त्यहाँ गलत हो भने गलत भन्ने होइन, त्यहाँ कमजोरी छ भने कमजोरी छ भन्ने, राम्रो छ भने राम्रो भन्ने, तर खसो खास कुरा गर्नाले परिणाम राम्रो निस्किन्छ भन्ने कुरा हो, रोटी चिल्ला मिठा कुरा खसरा मिठा। तर कोही कोही बेला रोटी चिल्ला मिठा नमन पर्न सक्छ, त्यसको कमजोरी पनि छ। मलाई गाउँको खस्रो होइन उनी मनपर्छ भनेर पनि हो जे होस् तपाईँले बुझ्नुभयो कुरा खसरा मिठा रहेछ संसारको मान्छेले पनि भन्दैछ अलि चिल्लो चिल्लो राम्रो अनि भयो कुरा गरौँ न सत्य कुरा गरौँ वास्तविक कुरा गरौँ यहाँ जस्तो कि डक्टर कहाँ जानुभयो मानव तपाईँलाई क्यान्सर लागेको छ डक्टरले के भन्नु राम्रो हुन्छ होला बाबु नानी तिम्रो स्वास्थ्य एकदम ठिकठाक छ 100% तिम्रो स्वास्थ्य छ भनेको राम्रो कि तपाईँलाई गम्भीरता छ तिम्रो अपरेसन गर्नु परेको छ क्यान्सर त फाल्नुपर्छ सक्दो चाँडो कहिले तपाईँ कुन चाहिँ भनेको चाहनुहुन्छ क्यान्सर लागेछ भने दोस्रो नै ठिक छ नि मलाई 19 वर्षको उमेरमा हो म अमेरिकाको सेन्ट फे हस्पिटलमा चाहिँ हुँदाखेरि त्यत्रो रोगी हुँदाखेरि पनि म चाहिँ एक किसिमको भाग्य भरोसामा जिइरहेको थिएँ मेरो पहिलाको ईश्वर भनेको एउटा भाग्य थियो भाग्यले मलाई साथ दिन्छ अनि यत्रो भयङ्कर ठुलो अस्पतालमा अमेरिकामा चाहिँ होइन निको भइहाल्छ नि यस्ता डक्टरहरू छन् होइन त्यो बेला मलाई लाग्थ्यो होइन म धेरैचोटि भन्छु तर मलाई साँच्चै नै त्यो लाग्थ्यो कि मेरो जीवनकालमै नमर्ने औषधि डक्टरहरूले बनाउँछन् भन्ने चाहिँ मलाई लाग्थ्यो अब त्यस्तो खालको सोचाइ भएको एउटा केटोको विचार गर्नु छ 19 वर्षको बेलामा अनि डक्टर आएर चाहिँ उसलाई मलाई भन्यो अब सबै जाँच गरिसकेपछि तिमी मर्न सक्छ यो औषधि छ तर नराम्रो हुनु पनि सक्छ राम्रो हुनु पनि सक्छ उसले है कसो कुरा गर्ने मलाई यदि त्यो नभनिकन सट्ट औषधि दिएको भए सायद मेरो जीवनमा के हुन्थ्यो होला है त्यति भन्दैकोले चाहिँ मेरो हृदयमा ठुलो अभ्यास हुन थाल्यो ठुलो अब चाहिँ विचारमा म चाहिँ डुब्न थालेँ म मरेँ भने कहाँ पुग्छु कहिले सोचेको थिएन म चाहिँ अनि कालान्तरमा म चाहिँ प्रभुमा आएको त्यही घटनाबाट भएको प्रभुले प्रयोग गर्नुभयो त्यसैले हामीलाई खालि राम्रा राम्रा मनोहर कुरा एकदम भन्नु हुँदैन होइन होइन हामीले चाहिँ के अरे खालि राम्रो कुरा मात्र गरेर मनोहर कुरा मात्र सुनाएर होइन त्यो बासमा सत्य होइन अनि त्यहाँ वास्तविक सत्यताले वास्तवमा चाहिँ लामो दूरीमा चाहिँ फाइदा गर्नेछ हामीलाई चाहिएको कुरा चाहिँ खालि सब ठिकठाक छ सब राम्रो छ मात्र होइन होइन यो यो चाहिँ मिलाउनु परेछ यो चाहिँ अझ सुधार्नु परेछ यसमा चाहिँ कमजोरी छ त्यसैले वचनले हामीलाई चाहिँ चाहिएको कुरा भन्छ होइन बाइबल यस्तो छ चाहिएको कुरा भन्छ सुन्न मन नपरे पनि भन्छ परमेश्वरले हामीलाई भन्नुहुन्छ साँचो मित्र भयो साँचो मित्रको वचनहरू अर्को समस्या बोलीमा चाहिँ यो ज्यादा बोली यसको खतराको बारेमा चाहिँ 10 अध्यायमा हेरौँ मितोपदेश 10 अध्याय मितोपदेश 10:19 हामीलाई चाहिएको वचन हेर्दैछौँ 10:19 लेखेको छ जहाँ धेरै कुरा गरिन्छ त्यहाँ पापको अभाव हुँदैन तर जसले आफ्ना ओठहरूमा लगाम लगाउँछ ऊ बुद्धिमान हो अनि बुद्धिमान मानिसले चाहिँ यो सिक्छ 17:27 यस्तो पदहरू उसले आफ्नो मनमा राख्छ आफूलाई लगाम लगाउनलाई ब्रेक लगाउनलाई 17:27 जससँग ज्ञान छ उसले आफ्नो वचनहरू जोगाउँछ अनि समझदार मानिस ठन्डा आत्माको हुन्छ यसरी भनेको छ मूर्ख त्यो होइन जसभित्री के अरे जसभित्र बुद्धिहीन विचार उब्जन्छ तर त्यो हो जसले तिनलाई ओकेल्छ फेरि है मूर्ख त्यो होइन जसभित्र बुद्धिहीन विचार उब्जन्छन् हामीसँग पाप स्वभाव छ बुद्धिहीन विचार कसमा उब्जिँदैन होला मूर्ख त्यो होइन जसभित्र बुद्धिहीन विचार उब्जन्छन् तर त्यो हो जसले चाहिँ तिनलाई ओकेल्छ एकजना बुवाले भनेछ छोरा तिमी अलिक होइन त्यस्तै खालको छौ अब म जान सक्दिन्थेँ, अब तिमी जाऊ तर नबोलाइ भनेछ, नबोलिकन बस्छ अनि भनेछ। नबोल्दाखेरि बुवाले छोरालाई सम्झाएछ, अब मुख बन्द राख्दा तिमीलाई फेरि मुर्ग ठान्ला, तर मुख खोल्दा त प्रमाणित हुन्छ झन्। त्यसले बन्धन राख। अठारको तेह्रमा जाउँ त, अठारको तेह्र। जसले कुरा सुन्नुभन्दा पहिले त्यसको जवाफ दिन्छ त्यो त्यसका लागि मूर्खता र शर्म हो। याको एक उन्नाइसमा के छ, सुन्नलाई छिटो बोल्नमा ढिलो। अब तपाईँसँग र मसँग पनि एउटा मुख छ, दुईटा कान छ। कोही चाहिँ यहाँ दुईटा मुख र एउटा कान भएको कोही पनि छैन। सायद परमेश्वरले केही न केही कुराको सङ्केत दिँदै हुनुहुन्छ, यहाँ बोल्नुभन्दा चाहिँ सुन्ने बढी गर्नुपर्छ भनेर। अनि हामीलाई यति सजिलो छ अर्काले बोल्दा बोल्दै चाहिँ बिचमै कुरा काटेर बोलिहाल्नु एकदम सजिलो होइन, सबैलाई त्यस्तो छ। तर यो मूर्खता यहीँ भनिरहेछ, जसले कुरा सुन्नुभन्दा पहिले त्यसको जवाब दिन्छ त्यो त्यसका लागि मूर्खता र शर्म हो। त्यसैले कुरा राम्ररी नसुनिकन अब त्यो होइन बुझेको छैन, त्यसबारे अझ विचार पनि गरेको छैन, त्यसरी बोल्नु चाहिँ मूर्खता। बरु मूर्ख नै बेस भने त्यहाँ 29 बिचमा हो, अहिलेसम्म त मूर्ख त बेस भन्ने त पाइया थिएन, तर यहाँ पाउँछौँ हेर्नुहोस् है। भनेपछि यो बोल्नु हतार र ज्यादा बोली चाहिँ मूर्खको पनि मूर्ख भन्दैछ यहाँ 29:20 पदमा। के तिमीले बोल्नमा हतार गर्ने मान्छेलाई देखेको छौ? त्यसको निम्ति भन्दा त मूर्खको निम्ति बढी आशा हुन्छ। कोही हुन्छन् है जो चाहिँ मुख खोल्न छिटो र खोलेपछि भयभरको पोख्याउँछ। अब तपाईँले सोध्नु एउटा फोहोर मैलाको ढुवान के त्यो खन्या जस्तो कि, अनि बरु त्यो त बन्द राख्नु नै ठिक हुन्थ्यो। जस्तो कि फोहोर मैलाको ढुवान छ भने त त्यसलाई बन्द गर्दाखेरि गर्नु है। त्यसैले जुन कुरा बाहिर निकाल्नुपर्ने कुरै होइन है, त्यसलाई चाहिँ त्यस्तो निकाल्ने व्यक्ति भनेको त के भन्दैछ, मूर्खलाई बढी 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 आशा हुन्छ भन्दैछ यहाँ। हतार गर्दा के निस्किन्छ निस्किन्छ, त्यसैले एकदम होसियारपूर्वक मात्र खोल्नु पर्यो है। अनि जो सोच्नु पर्यो अब निकाल्न उचित छ कि छ, यो ठिक हो कि होइन, हामीले चाहिँ भित्र न्याय गरिरहनु पर्छ आफूलाई, यो गलत हो भनेर, यो ठिक हो यो गलत हो। त्यसैले बोलीको राम्रो नियम चाहिँ के हो भने जोखेर मात्र बोल्नुहोस्, जोखेर मात्र बोल्नुहोस्, बोल्नु अगाडि विचार गर्नुहोस् भन्नु खोजेको, अनि भन्न लागेको कुरा कस्तो छ ठ्याक्कै एउटा विचार आउँछ है, अनि बानी गर्न थाल्ने क्या, त्यो कमजोरी हाम्रो छ भने है ठ्याक्क ब्रेक लाउने सोच्ने। एकजनाले भन्नुहुन्थ्यो मलाई 10 गर्न पहिला सोच्ने टाइम हुन्छ र 100 गर्न, अनि त्यसपछि चाहिँ सोच्ने यो कुरा चाहिँ जोख्न थाल्नु भयो, जोखेपछि चाहिँ तपाईँले चाहिँ विचार गर्नुहोस् यो सत्य छ कि छैन, यो चाहिँ दयालु छ कि छैन, यो आवश्यक छ कि छैन, यसले फाइदा दिन्छ कि दिँदैन, यसले अरूलाई मद्दत गर्छ कि गर्दैन, अनि त्यसपछि मात्र बोल्नु। याद गर्नुहोस् है हिजो भाइले भन्नुभएको थियो, मुखको बोली बन्दुकको गोली फर्केर आउँदैन, फेरि कहिले त्यसलाई फर्काएर ल्याउन पनि सकिँदैन, गएपछि गएको है। त्यसैले यो बोल्न तर ज्यादा गोलीको बारेमा हेरौँ, अन्तमा चाहिँ बोलीमा भयङ्कर शक्ति छ, चोट पार्न निको पार्न पनि। अङ्ग्रेजीमा एउटा फेरि यहाँ पनि आयो एउटा अङ्ग्रेजीको खाना है, अङ्ग्रेजीमा चाहिँ यसरी भनिन्छ, स्टिक्स एन्ड स्टोन्स मे ब्रेक माई बोन्स बट वर्ड्स विल नेभर हर्ट मी। नेपालीमा चाहिँ ढुङ्गा मुढाले हड्डी भन्छ तर बोल्दैमा के गर्न सक्छ र, तर सत्य हो त यो भने, मानवीय उखानहरू अलिअलि सत्य हो। अब भनेको त बोलीले नै मलाई यहाँ हात त भाँच्दैन होइन, ठिकै हो त्यो त होइन, तर केही तमाच्न सक्छ, तोड्न सक्छ यहाँभित्र। त्यसैले मानवीय उत्थानहरू सीमित छन्, त्यसमा असत्य पनि छ। शारीरिक चोट नलागे पनि व्यक्ति, त्यो भित्र बस्ने व्यक्तिलाई नै गर्यो, शरीर त भाँडा मात्र हो, व्यक्तिलाई नै चोट पार्छ। जहाँ हितोपदेशले के भन्छ एक्चुली हेरौँ, 11:9 11:9 कपटी मान्छेले मुखले आफ्नो छिमेकीलाई नाश पार्छ, मुखले नाश पार्छ भन्ने यो कपटी भनेको मतलब चाहिँ यो नैतिक रूपमा बिग्रेको, फोहोर भएको, भ्रष्ट भन्न खोजेको, अधर्मी मान्छेले मुखले आफ्नो छिमेकीलाई नाश पार्छ। अनि 11:11 सिधा चाल चल्नेहरूको आशिषले सहरको उत्थान हुन्छ, तर दुष्टहरूको मुखले गर्दा त्यो पतित हुन्छ। मुखले नै सहर नाश हुन सक्छ। लडाईँहरू भएका छन् मुखको बोलीले, हजारौँ लाखौँ मान्छेहरू मरेका छन् सुरुवात कुनै मुखको बोलीले। तपाईँ कसैलाई चक्कु हँसिया अवश्य लागेको छ होला, तपाईँलाई यस्तो आफूलाई काट्नु भएको होला के काम गर्दाखेरि। अब शब्दले चाहिँ तरवारले घोचे चाहिँ घोच्न सक्छ भनेर यो उपदेश 12:18 लेखेको छ। 12:18 कोही यस्तो हुन्छ जसले तरवारले घोचे चाहिँ बोल्छ। सबै जाँचिरहँ, मैले पनि त्यस्तै तरिकाले बोल्छु कि, कहिले काहीँ घरमा गुवामासँग, दिदीबहिनीसँग, दाजुभाइसँग, साथीसँग, तर बुद्धिमानको जिब्रोले स्वास्थ्य ल्याउँछ, शक्ति चोट पार्ने, निको पनि पार्न सक्ने। भक्तिहीनका ओठहरूलाई चाहिँ तुलना गरिएको छ आगोसँग, 16:27 भक्तिहीन मान्छेले खराबीलाई खनेर निकाल्छ। यहाँ चाहिँ मैले बुझ्दाखेरि चाहिँ यो निन्दा चर्चाको विषयहरूले चाहिँ कहाँ गोप्य कुरालाई चाहिँ अब निकालेर उसले केही गर्न खोजिरहेछ। तुलना के अरे यहाँ बयान छ, अनि त्यसका ओठहरूमा जल्दै गरेको आगो जस्तो थोक हुन्छ। जल्दै गरेको आगो जस्तो भनेको पोल्ने मात्र होइन, एउटा डढाउने। याकुबले पनि त्यसरी तुलना गरेछ आगो, आगोसँग तुलना गर्दैछ। पुरा जङ्गल चाहिँ डढेलो लाग्न सक्छ भनेर उसले बयान गरेको छ याकुब 3:3। अनि यसको मतलब जता यो विनाशकारी ओठ जता जान्छ त्यता नाश पार्छ आगो जस्तै, जता जता सकिन्छ नि डढेलो लागे देख्नु भएको थियो, जता जति भेट्यो त्यसले डढेलो लगाउँछ, जङ्गलको डढेलोसँग। 13:3 जसले आफ्नो मुखको रखवाली गर्छ उसले आफ्नो प्राणको रक्षा गर्छ, तर जसले आफ्नो मुख बजाउँछ त्यो नाश हुनेछ। त्यसैले एकदम लाभदायक छ तपाईँहरूले छ नि कुनै आफ्नो जीवनमा विभिन्न मध्येमा एउटा चाहिँ एकदम प्रकारको तपाईँको आफ्नो कमजोरी, आफ्नो पाप, आफ्नो झुकाव देख्नु भयो के गर्नुहोस् भने 1:31 चाहिँ जुन जुन पद तपाईँले भेट्नुहुन्छ त्यस सम्बन्धमा तपाईँलाई चाहिएको तपाईँले चाहिँ एउटा कपीमा राख्नुहोस् है, एकदम फाइदा हुन्छ। मैले त्यो गर्ने गरेछु बेला बेला यो उपदेश मात्रै, अनि एक पछि अर्को अनि त्यो हेरिरहनुहोस्, पढिरहनुहोस् है, अनि त्यसले चाहिँ तपाईँलाई एकदम आफ्नो पापको बारेमा संवेदनशील बनाउँछ, तपाईँलाई सर्प जस्तो लाग्नु थाल्छ यो डरलाग्दो घिनलाग्दो चिज भनेर। अनि अर्को चाहिँ प्रभुले तपाईँलाई चाहिँ उहाँमा भर परेकोले, यसरी उहाँको खोजी गरेकोले उहाँले आशिष दिनुहुन्छ, बदली आउँछ। 13:3 भनेको थिएँ मैले, फकर पढेँ है। आफै नाश हुन्छ भन्दैछ तेरो कुर्तीमा देख्नुभयो जसले आफ्नो मुखको रखवाली गर्छ उसले आफ्नो प्राणको रक्षा गर्छ तर उल्टो विपरीत जसले आफ्नो मुख बजाउँछ त्यो नाश हुन्छ किन नाशको बाटो रोज्ने अठारको साथमा हेर्नुहोस् त पासो पनि हो भने चाहिँ यो मुख त मूर्खको लागि उसको मुख अठारको साथ बुद्धिमानको मुख त स्वस्थकर हुन्छ जीवनको रुख हो इत्यादि भनेको छ अरूलाई खुवाउँछ पालन पोषण गर्छ तर मूर्खको मुख चाहिँ उसको लागि चाहिँ एउटा घाँटीमा बाँधेर झुन्ड्याउने पासो जस्तोसँग तुलना गरेको छ उसलाई मार्ने कुरा अठारको साथ मूर्खको मुख त्यसको विनाश हो र त्यसका ओठहरू चाहिँ त्यसको प्राणको निम्ति पासो हुन् प्रभु जान्नुहुन्छ हामीलाई यो चाहिएको छ त्यसैले धेरै तरिकाले कहिले एउटा दृष्टिकोणबाट कहिले अर्को दृष्टिकोणबाट हामीलाई यति धेरै बताउनुको मतलब के हो परमेश्वर हामीलाई उहाँ जस्तो बनाउन चाहनुहुन्छ उहाँको धार्मिकता बुद्धिको यो व्यवहारिक बुद्धि दिन चाहन्छ तर अन्तमा यो हानि मात्र पार्ने कुरो होइन म यसले चोट र हानि मात्र पार्ने होइन यसले निको पार्न सक्ने शक्ति छ यसमा है बाह्रको अठार हेरौँ न बाह्रको अठारमा कोही यस्तो हुन्छ जसले तरवारले घोचे चाहिँ बोल्छ तर बुद्धिमानको जिब्रोले के ल्याउँछ स्वस्थ यो शब्द स्वस्थ शब्द चाहिँ मतलब चाहिँ निको पार्न भन्ने शब्द हो हिब्रूमा अर्थात् औषधि भन्ने शब्द आउँछ यसमा यसले निको पार्छ चङ्गा ल्याउँछ छुटकारा दिन्छ त्यसैले यो वचन यस्तै छ है हामीलाई निको पार्न सक्ने अनि बुद्धिमानको जिब्रोले स्वस्थ ल्याउँछ त्यो कुरा चाहिँ हामी अघि पन्ध्रको चारमा पनि थियो स्वस्थ जिब्रो त्यही शब्द हो यहाँ चाहिँ जिब्रोमा नै स्वस्थ भनेर स्वस्थ दिने निको पार्ने जीवनको रुख हो अनि सोह्र पशु पच्चिस यहाँ पढ्छौ एउटा बाटो छ माफ गर्नुहोस् यो होइन चौबिस पद हो सोह्रको चौबिस मधुर वचनहरू महको चाका झैँ हुन्छ मनलाई मिठास दिने र हड्डीहरूलाई स्वास्थ्य पार्ने स्वादलाई मह हेरेर जसलाई मह मनपर्छ है ओरिजिनल महको कुरा गर्दैछु नि त म त है फेरि स्वादलाई मह अनि भित्री मान्छेलाई शब्द त्यस्तै हुनेछ दसको एक्काइसमा पनि हेरौँ दसको एक्काइस दसको एक्काइस धर्मी जनका ओठले धेरैलाई पालन पोषण गर्छन् तर मूर्खहरूको बुद्धिको अभावले मर्छन् धर्मीजनका ओठले धेरैलाई पालन पोषण गर्छन् प्रिय भाइ पनि राम्रो ओठहरू छन् परमेश्वरले धेरैलाई जीवन दिन स्वास्थ्य दिन पालन पोषण गर्न निको पार्न प्रयोग होस् भनेर दिनुभएको छ त्यति मात्र अझ मिठास पनि दिन महजसले त्यसैले सोध्नुहोस् आफैलाई जीवनमा त्यस्तो घडी तपाईँले अनुभव गर्नुभयो जुन बेला चाहिँ कसैले बोलेको शब्दले केवल शब्दले तपाईँलाई यति ठुलो सहायता पुर्यायो मद्दत पुर्यायो त्यो बोलीले तपाईँलाई हौसला दियो हर्षित पार्यो तपाईँको झुकेको निराश अवस्थाबाट तपाईँलाई चाहिँ उज्यालोमै ल्याइदियो तपाईँलाई अझ त्यो बोलीले चाहिँ समस्यामा तपाईँ पर्नुबाट खाल्डोमा पर्नदेखि बाटो पनि जोगायो जस्तो छ तपाईँको जीवनमा कतिको शक्तिशाली छ कति लाभदायक छ यही जिब्रोको ओठ अनि हामीले हेरेका थियौँ हाम्रो प्राणको रक्षा गर्नलाई चाहिँ के गर्नुपर्छ तेह्रको तिन आफ्नो जसले आफ्नो मुखको रखवाली गर्छ उसले आफ्नो प्राणको रक्षा गर्नेछ उसको आत्मा तोडिने छैन रक्षा हुन्छ यो के जस्तै पहिला पहिलाको सहरहरू जस्तै त्यो सहरहरू चाहिँ पुरा पर्खालले घेरिएको हुन्थ्यो यरिको यरुसलम अनि त्यहाँ ठुलो मेन ढोका हुन्थ्यो अनि त्यो रखवाली गरिनु पर्थ्यो त्यस्तै तपाईँको पुरै जीवन शरीरलाई सहर सम्झनुहोस् अनि तपाईँको मुखलाई चाहिँ त्यो ढोका सम्झनुहोस् जसलाई चाहिँ एकदम रखवाली गर्नुपरेको छ। त्यसैले यो प्रार्थना गर्नुपर्छ हामीले वचन सङ्ग्रह 141 अन्तमा अनि 3 पद। हे परम प्रभु, मेरो मुखको अघि पाले राखिदिनुहोस्, मेरा ओठहरूको ढोकामा रखवाली गर्नुहोस्। प्रभुको सहायता बिना त नसक्ने रहेछ हाम्रो ओठलाई। त्यसैले यहाँ प्रार्थना गर्दैछ, मेरो मुखको अघि पाले राखिदिनुहोस्, मेरा ओठहरूको ढोकामा रखवाली गरिदिनुहोस्। त्यसले बोली ज्यादै शक्तिशाली छ, असल गर्न सक्छ, खराब गर्न सक्छ।